الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فنبي سيد الخدري رضي الله تعالى عنه قال قال النبي صلى الله تعالى عليه وسلم من أكل طيبا وعمل في سنة ومن الناس بوائقه دخل الجنة فقال رجل يا رسول الله إن هذا اليوم في الناس لكثير فقال النبي صلى الله تعالى عليه وسلم سيكون في قرون بعد. ایک حدیث ہے جو ابھی آپ کے سامنے پڑھی گئی جس کی روایت اور نقل کرنے والے صحابی حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ ہیں جن کا نام تھا سعد اور ان کے والد بزرگوار کا نام سنان مالک ابن سنان رضی اللہ تعالی عنہ ان کے والد بھی صحابی ہیں غزوہ احد کے موقع پر عین میدان جنگ میں انہوں نے دیکھا کہ نبی کریم صلی اللہ تعالی علیہ وسلم کے رخسار مبارک زخمی ہو کر ان سے خون نکل رہا ہے تو یہ منظر دیکھ کر بے چین ہو گئے اور جلدی سے جا کر اپنی زبان سے اپنے منہ سے نبی کریم صلی اللہ تعالی علیہ وسلم کے رخسار مبارک کے اس خون کو انہوں نے صاف کیا وہ منہ میں ان کے جب پہنچا تو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا مجہو اس کو نکال دو باہر انہوں نے جواب میں عرض کیا واللہ لا امجہو ابدا اللہ کی قسم میں نہیں نکالوں گا تو نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ من مس دمہ دمی لا یمسہ النار جس کے خون میں میرا خون مل گیا جہنم کی آگ اس کو نہیں لگے گی بعد میں جس کافر نے نبی کریم صلی اللہ تعالی علیہ وسلم کو وہ زخم پہنچایا تھا اس کی تعاقب میں گئے اور اسی سے لڑتے ہوئے وہ شہید ہوئے غزوہ احد میں یہ ان کے والد حضرت مالک ابن سنان رضی اللہ تعالیٰ عنہ شہید ہوئے ان کی والدہ حضرت سلیم رضی اللہ تعالیٰ عنہ یہ بھی صحابیہ ہیں. امام بخاری رحمۃ اللہ علیہ نے غزوہ احد کو بیان کرنے کے لیے 12 یا 13 ابواب کے عنوان قائم کیے ہیں. اس میں ایک باب کا عنوان ہے باب ذکر سلیم رضی اللہ تعالیٰ عنہ. سلیم رضی اللہ تعالیٰ عنہ کا تذکرہ اور اس میں انہوں نے وہ روایت پیش کی ہے, حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں ایک مرتبہ کچھ چادریں آئیں جو عورتوں کے لیے اوڑھنی کے طور پر استعمال کی جا سکتی تھیں. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے مدینہ منورہ کی عورتوں کے درمیان اس کو تقسیم فرمایا. آخر میں ایک عمدہ چادر بچ گئی. مجلس میں جو لوگ موجود تھے ان میں سے ایک آدمی نے عرض کیا کہ امیر المومنین, یہ چادر آپ اپنی اہلیہ کو حضرت کلثوم, جو حضرت علی رضی اللہ تعالیٰ عنہ کی صاحبزادی, حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کی صاحبزادی تھی, ان کو دیجیے. انہوں نے حضرت عمر رضی اللہ تعالیٰ عنہ نے جواب میں فرمایا کہ اس کی زیادہ حقدار تو سلیت ہے. کسی نے پوچھا کیوں, کہا کہ غزوہ احد کے موقع پر وہ مشکیزے میں پانی بھر بھر لا کر لڑنے والوں کو پلایا کرتی تھی. یہ حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ کی والدہ ہیں. غزوہ احد کے موقع پر جن نو عمر بچوں نے اپنے آپ کو غزوے کی شرکت کے لیے پیش کیا تھا لیکن ان کی عمریں 15 سال نہ ہونے کی وجہ سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ان کو غزوے میں شریک ہونے کی اجازت نہیں دی تھی, ان میں حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ بھی تھی. اس وقت تو ان کی عمر 13 سال کی تھی, صغار صحابہ میں ان کا شمار ہوتا ہے. حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ خود بیان کرتے ہیں کہ جب مدینہ منورہ میں یہ خبر پہنچی کہ یہ جنگ میں, احد کی جنگ میں مسلمانوں کو بڑا نقصان پہنچا, تو ہم لوگ بچے مدینہ سے ادھر احد کی طرف آنے کے لیے نکلے, تو راستے میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم احد سے مدینہ منورہ تشریف لاتے ہوئے ملے. آپ صلی اللہ علیہ وسلم گھوڑے پر سوار تھے. حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم کے دونوں رخسار مبارک کے اوپر درہم یعنی وہ ایک سکے کے برابر کالے نشان تھے. وہ وہی جو زخم تھا, اس زخم کے اندر کپڑا جلا کر کے رکھا گیا تھا خون کو بند کرنے کے لیے اس کی وجہ سے, اور آپ کا کہ پیشانی مبارک کے اوپر بھی زخم تھا, اور آپ کا نچلا ہوٹ مبارک وہ بھی جو ہے اس میں سے بھی خون کا اثر تھا, اور آپ کا دندان مبارک کا کچھ حصہ ٹوٹا ہوا تھا. کہا جب میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے قریب پہنچا تو حضور صلی اللہ علیہ وسلم گھوڑے پر سوار تھے, میں نے نبی کریم صلی اللہ علیہ وسلم کے گھٹنوں کو بوسا دیا, وہ نیچے تھے. حضور صلی اللہ علیہ وسلم نے فرمایا سعد, میں نے کہا جی ہاں. نام بے ابی و انت و امی, میرے ماں باپ آپ پر قربان. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا اجرک اللہ فی ابی کا, تمہارے باپ کے معاملے میں اللہ تعالیٰ تم کو اجر اور ثواب عطا فرمائے, چونکہ وہ شہید ہو گئے تھے. بہرحال یہ حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ صغار صحابہ میں شمار ہوتے ہیں, اور جن حضرات صحابہ سے احادیث کی بڑی تعداد میں روایتیں نقل کی جاتی ہیں, جن کو حضرات محدثین کی اصطلاحی اور مخصوص زبان میں مکثرین کہا جاتا ہے, 7 ایسے صحابہ ہیں, ان میں حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ بھی. وہی حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اس روایت کے راوی ہیں. فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا، من اکل طیبا، جس آدمی نے حلال غذا کھائی، وعمل فی سنتی، اور سنت کے مطابق عمل کیا، وامن الناس بوائقہ، اور لوگ اس کی طرف سے پہنچنے والی ایزاؤں اور تکلیفوں سے محفوظ اور معمون رہے، بچے ہوئے رہے، ایسا آدمی دخل الجنہ، جنتی ہے۔ یہ سن کر ایک آدمی نے عرض کیا کہ اللہ کے رسول، ان ھذا الیوم فی الناس لکثیر، آج کل تو ایسے لوگ بہت ہیں۔ ظاہر ہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے زمانے میں اور حضرات صحابہ رضوان اللہ تعالیٰ علیہ مجمعین کی جماعت میں ایسے لوگ بڑی تعداد میں نہیں ہوں گے تو کہاں ہوں گے۔ تو بہرحال جب اس آدمی نے یہ بات کہی تو نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا، سیکون فی قرون بعدی، بعد کی صدیوں میں بھی ایسے لوگ پائے جائیں گے۔ بہرحال اپنے اس ارشاد میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے جنت کا ایک بہت مختصر فارمولا، شارٹ فارمولا بتلایا، تین کام کرنے کے ہیں، حلال روزی، سنت پر عمل، اور اپنی طرف سے پہنچنے والی تکلیفوں سے لوگوں کو بچانا۔ پہلی چیز، آج میں اسی پہلے جز پر کلام کرنا چاہتا ہوں، اکل طیبا، حلال روزی، حلال غذا، کسی بھی معاشرے اور کسی بھی سماج کے بناؤ اور بگاڑ، صلاح اور فساد کی بنیاد جن اصولوں پر ہے، جن چیزوں کے اوپر ہے، ان میں کمائی کا پاکیزہ اور جو ہے ناپاک ہونا بھی ہے۔ اگر اس معاشرے کے لوگوں کی کمائی پاک ہے، حلال ہے، تو وہ معاشرہ بھی جو ہے صالح معاشرہ ہوگا، اور اگر خدا نخواستہ لوگوں کی وہ کمائی ناپاک ہے، شریعت کے بتائے ہوئے اصولوں کے خلاف ہے، تو وہ پورا سماج اور معاشرہ جو ہے فاسد اور بگڑا ہوا ہوگا۔ آج ہمارے معاشرے میں بہت ساری جو برائیاں پھیلی ہوئی ہیں، ان کے جو مختلف اسباب ہیں، ان اسباب میں ایک بڑا سبب یہ کمائی کی خرابی، یہ کمائی کی خرابی کو آج ہمارے اس زمانے کے اندر کوئی اہمیت دی نہیں جاتی کہ بھئی اچھی کمائی کا اہتمام کیا جائے، حالانکہ ہمارے اسلاف اور ہمارے اکابر اور بزرگوں کے زمانے میں اس کا بڑا اہتمام کیا جاتا تھا۔ خود نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے اس کی بڑی تاکید فرمائی، حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے، طلب الحلال فریضۃ بعد الفریضہ، اسلام کے جو بنیادی فرائض ہیں، کلمہ شہادت، نماز، روزہ، حج اور زکوٰۃ، یہ جو پانچ بنیادی فرائض ہیں، حضور صلی اللہ علیہ وسلم فرماتے ہیں ان کے بعد ایک اہم فریضہ یہ ہے کہ آدمی حلال روزی حاصل کرنے کا اہتمام کرے، وہ اپنی روزی کو حلال طریقے سے حاصل کرنا، یہ بھی اسلام کے فرائض میں سے ایک فریضہ ہے، اور اس کی بڑی اہمیت ہے۔ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے، کمائی، آج کل لوگ کیا سمجھتے ہیں، جس طرح بھی ہو پیسے حاصل کر لو، نہیں، یہ مال جو ہے نا، مال کے متعلق قیامت کے اندر سوال ہوگا۔ حضرت عبداللہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کی روایت ہے، آپ حضرات فضائل صدقات کے دوسرے حصے میں جو تعلیم میں اس کو سنتے ہوں گے، نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، لا تزول قدم ابن آدم یوم القیامت حتی یسأل عن خمس، قیامت کے روز انسان کے پاؤں اللہ کے حضور سے ہٹ نہیں سکیں گے، یہاں تک کہ اس کو پانچ چیزوں کے متعلق پوچھا جائے گا. انمری ہی فیما افنا، زندگی کے متعلق کہ زندگی کہاں لگائی. ون شبابی ہی فیما ابلا، اور جوانی کو کہاں پر تم نے استعمال کیا. ون مالی ہی من این اکتسبہ وفیما انفقہ، اور مال کے متعلق سوال ہوگا کہاں سے کمایا اور کہاں پر خرچ. دو سوال، یہ پانچ سوالوں میں سے دو سوال تو مال کے متعلق. وَمَاذَا عَمِلَ فِيمَا عَلِمَ، اور جو علم حاصل کیا تھا اس پر کتنا عمل کیا. تو گویا مال کے متعلق قیامت کے روز پوچھا جائے گا، اس مال کے کمانے اور حاصل کرنے کے معاملے میں شریعت نے ہم کو آزاد نہیں چھوڑا ہے کہ اپنی مرضی کے مطابق جس طرح چاہیں مال سمیٹ لیں. نہیں، باقاعدہ شریعت نے اس کے لیے اصول بتلائے ہیں، تاکید کی ہے کہ اس مال کو حلال طریقے سے حاصل کرنے کا اہتمام کیا جائے. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نقل کرتے ہیں مسلم شریف کی روایت، حضور صلی اللہ علیہ وسلم فرماتے ہیں ان اللہ طیب لا یقبل الا طیبا، اللہ تعالیٰ کی ذات پاک ہے اور وہ پاک چیز کو ہی قبول کرتا ہے. یعنی کوئی بندہ اللہ کے راستے میں پاک اور حلال مال خرچ کرے تو ہی اللہ تعالیٰ اس کو قبول کرتے ہیں. آج کل ایک ذہنیت، ایک سوچ بہت عام ہوتی جا رہی ہے، وہ کیا کہ غلط طریقے سے دو چار آدمیوں کو صلح کر کے ہے نا لاکھ کروڑ روپے جمع کر لو، پھر اس میں سے کچھ اللہ کے راستے میں خرچ کر دو. گویا وہ جو اللہ کے راستے میں کچھ خرچ کریں گے اس سے وہ باقی مال کیا ہو جائے گا، ٹھیک ٹھاک ہو جائے گا. بعض لوگ اپنے ذہن سے ایسی سوچ رکھتے ہیں، ہرگز نہیں. حضرت سفیان ثوری رحمت اللہ علیہ کا مقولہ امام غزالی رحمت اللہ علیہ نے نقل کیا ہے کہ ناپاک کپڑے کو کوئی آدمی اگر پیشاب سے دھو کر پاک کرنا چاہے تو پاک ہو سکتا نہیں، وہ تو پانی سے ہی پاک ہوگا. برائی کو برائی نہیں ہٹا سکتی، برائی کو بھلائی ہی ہٹا سکتی. حرام مال سے اگر آپ خرچ کریں گے تو یہ حرام مال سے خرچ کرنا یہ بھی گناہ ہے. فقہا نے یہاں تک مسئلہ لکھا ہے کہ کسی آدمی نے اگر حرام طریقے سے مال حاصل کیا، خالص حرام، اور اس کو جانتے ہوئے کہ یہ حرام ہے بسم اللہ پڑھ کر کے کھایا تو کافر ہو جائے گا. کتابوں میں مسئلہ لکھا ہے، کسی فقیر کو دیا جا رہا ہے اور وہ اس کو لیتے وقت جو ہے بسم اللہ بول کے لے گیا اور یہ تو وہ بھی ایمان سے نکل جاتا، اتنا خطرناک مسئلہ. ان اللہ طیب لا یقبل الا طیبا، اللہ تعالیٰ پاک ہے، پاک چیز کو ہی قبول کرتے ہیں، اس کے راستے میں حلال مال خرچ کیا جائے وہی اللہ کی بارگاہ میں شرف قبول حاصل کرتا ہے. ہمارے یہاں ترمذی شریف حدیث کی بڑی مشہور کتاب ہے، وہ پڑھائی جاتی ہے، اس کے اندر پہلی روایت لا تقبل صلاۃ بغیر طہور ولا صدقۃ من غلول، کہ کوئی نماز بغیر پاکی کے قبول نہیں ہوتی، اور حرام مال میں سے جو صدقہ دیا جائے وہ اللہ تعالیٰ کے یہاں قبول نہیں کیا جاتا، یہ تو مصیبت ہے. حدیث میں نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد ہے، جب کوئی آدمی حرام مال کے ذریعے سے صدقہ کرتا ہے تو وہ اللہ کے یہاں قبول نہیں ہوتا، خرچ کرتا ہے تو اس میں برکت نہیں ہوتی، اپنے مرنے کے بعد اپنے پیچھے اس مال کو چھوڑ کر جاتا ہے تو وہ مال اس کے لیے جہنم کا توشہ ہوتا ہے. حضور فرماتے ہیں یہ وہ حرام مال. تو نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں ان اللہ طیب، اللہ تعالیٰ کی ذات پاک ہے، और वो पाक चीज को ही कबूल करती है। आज तो क्या हो गया, लोग हराम कमाई का माल भी मस्जिदों में लगाने की बात करते हैं। बहुत सी जगह जाना हुआ, बात जगहों पर लोग पूछते हैं कि खालिस हराम, और इसरार करते हैं मस्जिद के मुंतजमीन जो मस्जिद बना रहे हैं उनको अगर मालूम हो कि ये हराम माल है तो उनके लिए उसको कबूल करके मस्जिद में लगाना दुरुस्त नहीं है, जायज़ नहीं है, वो गुनहगार, वो लगा ही नहीं सकते, गुनहगार होंगे, अल्लाह के यहाँ पकड़ होगी उनकी। और ये तो एक ऐसा मसला था कि उसको ज़माने जाहिलियत के ये काफिर, मक्के के काफिर, वो भी इस चीज़ को समझते थे। आपने, आप में से बहुत से हज में गए होंगे, वहाँ मक्का मुकर्रमा में काबतुल्ला में देखा होगा हतीम, काबा के जो है वो जानिब शिमाल में एक आदमी के सीने के गया जितनी ऊंची एक निस्फ दायरे में अर्धवर्तुड़ में एक दीवार है, वो हिस्सा वो है जो पहले हजरत इब्राहिम अला नबीना वाली सलात व सलाम के ज़माने में काबतुल्लाही के अंदर था। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की जवानी के ज़माने में काबत एक सैलाब आया था, उस सैलाब की वजह से काबतुल्ला की इमारत जो है वो मुतासिर हुई और उसको दोबारा बनाने की ज़रूरत महसूस हुई। क्योंकि कुरैश जो मुशरिक थे, काफिर थे, वही काबतुल्लाह के मुतवल्ली थे, उन्होंने काबतुल्लाह की तामीर के लिए, जैसे कि आपके मोहल्ले की मस्जिद बनानी हो तो मोहल्ले वालों की जनरल मीटिंग बैठती है ना उसके लिए, तो वो कुरैश ने जनरल मीटिंग बुलाई कि भाई ये काबतुल्लाह जो है टूटा फूटा है सैलाब के अंदर, इसको दोबारा बनाना है, उसके लिए पैसों की ज़रूरत है, सरमाए की। तो कहाँ भाई सरमाया कैसा होना चाहिए, उस जनरल मीटिंग में ये तय हुआ कि देखो हम लोग तो कभी किसी को मार के भी ले आते हैं, लूट मार के, ये तो अल्लाह का घर है, अल्लाह के घर में हराम माल लगना नहीं चाहिए। जिसके पास हलाल तरीके से कमाया हुआ जो माल हो वही इसके लिए क्या करे, पेश करें। ये पास हुआ, ये ठहराव पास हुआ जनरल मीटिंग में, और उसके बाद तमाम लोगों ने जिसके पास जितना हलाल था ला करके पेश किया। वो हलाल माल इतना था कि वो बजट जिससे पूरा काबतुल्ला हजरत इब्राहिम अला नबीना वाली सलात व सलाम ने जैसा बनाया था वो बन सकता नहीं था, बजट ज़्यादा था और पैसे कम थे। तो उन्होंने काबतुल्लाह की इमारत को कम करके, काट करके कम बनाना गवारा किया, लेकिन हराम माल उसमें इस्तेमाल करना गवारा नहीं किया। ये ऐसी अजीब व गरीब हकीकत जिसको ज़माने जाहिलियत के काफिर और मुशरिक समझते थे, आज का मुसलमान समझने के लिए तैयार नहीं। बहरहाल नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं इन्नल्लाह तय्यिबुन ला यक़बलु इल्ला तय्यिबा, अल्लाह की ज़ात पाक है और पाक माल को ही वो कबूल करता है। जो आदमी अल्लाह के रास्ते में हलाल माल खर्च करेगा अल्लाह ताला के यहाँ उसी को कबूलियत हासिल होगी। आगे फरमाते हैं वअमर अल्लाहुल मुमिनीना बिमा अमर बिहिल मुरसलीन, अल्लाह ताला ने ईमान वालों को उसी चीज़ का हुक्म दिया जिसका अल्लाह ताला ने रसूलों को हुक्म दिया। सवाल पैदा होता है रसूलों को किस चीज़ का हुक्म दिया जिसका अल्लाह ने ईमान वालों को हुक्म दिया, तो उसकी दलील में खुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने कुरान की दो आयतें पेश की, फ़काल ताला या अय्युहर रुसुलु कुलु मिन अत्तय्यिबात वअमलु सालिहा, वक़ाल तआला या अय्युहल्लज़ीना आमनु कुलु मिन तय्यिबात मा रज़क़नाकुम। कुरान में बारी तआला ने फरमाया ए रसूलो हलाल ग़िज़ा खाओ और नेक अमल करो, और ईमान वालों को कहा اے ایمان والو ہمارے دیے ہوئے میں سے حلال کھاؤ. دیکھو یا یہ رسولو کلو من الطیبات، حلال کھاؤ، واعملوا صالحا، اور نیک عمل کرو. دیکھیے حلال کھانے کے بعد کہا جا رہا ہے نیک عمل کرو. لکھا ہے حضرات مفسرین نے کہ حلال غذا کی خاصیت یہ ہے کہ جب آدمی حلال غذا، حلال کمائی کھائے گا تو اس کی وجہ سے جو ہے نہیں، اس کو خود بخود نیک کام کرنے کی توفیق ہوگی قدرتی طور پر. اور حرام غذا اگر کھائے گا، حرام کمائی کی، تو خود بخود وہ گناہ کے کاموں میں مبتلا ہوگا. امام غزالی رحمتہ اللہ علیہ نے حضرت سہل بن عبداللہ تستری رحمتہ اللہ علیہ، بہت بڑے بزرگ گزرے ہیں، ان کا جملہ نقل کیا ہے، من اکل الحرام اسد جوارحہ شاء ام ابا علم ام لم یعلم، کہ جو آدمی حرام غذا کھائے گا اس کے اعضا اللہ کی نافرمانی کریں گے، وہ چاہے یا نہ چاہے، اس کو معلوم ہو یا نہ ہو، کچھ جہاں پیٹ میں گئی بس وہ گناہ میں مبتلا ہوگا. جیسے بگڑا ہوا کھانا ہو نا، بگڑا ہوا ظاہری طور پر، تو چاہے وہ حلال طریقے سے کمایا ہو، بگڑا ہوا کھانا ہے آپ کھائیں گے تو آپ کو کیا ہوگی، بیماری ہوگی نا، آپ کا جسم خراب ہوگا. بگڑا ہوا کھانا جب کوئی آدمی کھاتا ہے تو اس کی وجہ سے بیماری ہوتی ہے، چاہے وہ جان کر کھاوے یا بے خبری میں کھاوے. تو ایسے حرام غذا، حرام طریقے سے کمائی ہوئی غذا جو ہے، وہ جب کھائے گا تو پیٹ میں جائے گی، تو خود بخود وہ آدمی گناہوں کے کام میں مبتلا ہو. ومن کان اکلہ حلالا اطاعت جوارحہ ووفق للخیرات، اور کیا فرماتے ہیں، جس کا کھانا حلال ہوگا اس کے اعضاء اللہ تعالیٰ کی اطاعت اور فرما برداری کریں گے، اور اس کو اللہ تعالیٰ کی طرف سے نیک کام کرنے کی توفیق ہوگی. یہ قدرتی طور پر آٹومیٹک، کیا آٹومیٹک، حرام جائے گا تو گناہ کے کام، اور حلال جائے گا تو خود بخود نیک کام کرنے کی. تو گویا آدمی اگر یہ چاہتا ہے کہ نیک بنے، خود بھی نیک بنے، اپنے گھر والوں کو، اپنے اولاد کو، اپنے ماتحتوں کو نیک بنائے، تو اس کا آسان طریقہ یہی ہے کہ وہ حلال کمائی کا اہتمام کرے. بہت سارے واقعات ہیں، ایک دو بیان کروں گا اس کے میں سے. چنانچہ دیوبند میں ایک بزرگ تھے، حضرت مولانا قاری محمد طیب صاحب رحمۃ اللہ علیہ، جو دیوبند کے محتمیم تھے، ان سے خود میں نے ان کے وعظ میں بھی اور ان کی مجلس میں بھی سنا ہے، وہ میرے استاد ہیں، ان سے میں نے حجت اللہ البالغہ پڑھی ہے. تو میری عادت تھی ان کی مجلس میں عصر کے بعد حاضری دیتا تھا، وہاں بھی حضرت نے یہ واقعہ ایک مرتبہ سنایا تھا، اور راندیر اس زمانے میں جلسوں میں تشریف لاتے تھے، اس میں بھی سنا ان سے. دیوبند میں ایک بزرگ تھے جن کا نام تھا شاہ جی عبداللہ، بہت سادہ، ان کا ذریعہ معاش، گویا کمائی کا ذریعہ یہ تھا کہ وہ جنگل میں جا کر گھاس کاٹ کر لاتے تھے، گھاس کی پوٹلی ایک بڑی گٹھڑی، اور اسی کو بیچ کر اپنا گزارا کرتے تھے. اور کمال کی بات یہ ہے کہ ان کے وہ گھاس کی جو گٹھڑی ہوتی تھی اس کی قیمت طے شدہ تھی، چار آنے، کتنی، چار آنے، نہ زیادہ نہ کم. اور وہ چار آنے میں بھی کیا کرتے تھے، جب اس کی روزانہ اسی طرح صبح سے جاتے تھے، دوپہر تک وہ گٹھڑی بڑی لے کر کے آتے تھے. اور دیوبند کے لوگ بھی چونکہ یہ نیک آدمی تھے، اس لیے ہر آدمی یہ چاہتا تھا کہ میں انہی کے پاس سے گھاس خرید کر اپنے جانوروں کو کھلاؤں تاکہ میرے جانوروں میں بھی برکت ہو. لوگ انتظار میں رہتے تھے، جب ان کو دور سے آتا ہوا دیکھتے تو دوڑتے لوگ، اور جو پہلے دوڑ کے ان کی گٹھڑی پر ہاتھ لگا دے डाल देते थे, चार आने ले लो लाओ। अब वही एक आना तो उसी वक्त सदका कर देते थे अल्लाह के रास्ते में खर्च। एक आना उनकी एक बेटी थी उसको खर्च के लिए देते थे, एक आना अपने इस्तेमाल के लिए रखते थे अपने उस दिन की ज़रूरत के लिए, और एक आना जमा रखते थे जिसको अभी मैं बताऊंगा जो असल वाकया है उसके लिए। ये भी देखो, अब ज़िमनन एक बात कहना चाहता हूँ, हज़रत मौलाना मुफ्ती मोहम्मद शफ़ी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि देखो इनकी कमाई ज़्यादा नहीं, कितनी थी लेकिन हुस्ने इंतज़ाम देखो कि इस मामूली कमाई में भी वो एक हिस्सा अल्लाह के रास्ते में। भाई चार आने में से एक आना यानी कितना हुआ, चौथाई 25%। आज इस मजमे को है जो मुझे यूं कहे कि मैं अपनी कमाई का 25% अल्लाह के रास्ते में खर्च करता हूं? लोगों को जकात देने के लाले पड़ते हैं 2.5% के, 25% तो कौन देगा ऐसा नफल सत्ते। तो ये एक देखिए ये उनका जज्बा और सिला रहमी, अपनी बेटी को अपनी ज़रूरत के लिए खाना इस्तेमाल किया। तो ये हुस्ने इंतज़ाम, गोया आदमी को चाहिए कि अपनी जो आमदनी है ये हराम में मुब्तला होने की नौबत क्यों आती है। आजकल एक आम बद इंतज़ामी ये हो गई कि लोग अपनी आमदनी और ख़र्च के अंदर तवाज़ुन नहीं रखते। नतीजा क्या होता है, जो आमदनी होती है वो बेहिसाब बग़ैर सोचे समझे खर्च करने लग जाते हैं। नतीजा ये होता है कि 10,000 तनख्वाह है तो भी मकरूज है, वो तनख्वाह बढ़ के 15,000 हुई तो भी मकरूज है, 20,000 हुई तो भी मकरूज है, 30,000 हुई तो भी मकरूज है। बस एक मिजाज ऐसा बन गया कि महीने की आखिरी तारीखें आएंगी तो 20 और 25 तारीख के बाद लोगों के सामने हाथ ही फैलाता। हमारे हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह थे, वो हजरत मौलाना असदुल्लाह साहब रहमतुल्लाह अलैह जो मजाहिरुल नाज़िम मजाहिरुल सहारनपुर के नाज़िम थे, हजरत थानवी रहमतुल्लाह अलैह के बड़े खुलफा में से, उनका मकूला नकल फरमाते थे कि देखो आमदनी बढ़ाना वो हमारे इख्तियार में, वरना तो हर एक आदमी अपनी आमदनी बढ़ा लेगा। हर आदमी चाहता है कि आमदनी बढ़ावे, तो आमदनी का बढ़ाना वो तो हमारे इख्तियार में नहीं है, अलबत्ता खर्च को काबू में रखना घटाना वो हमारे इख्तियार में। एक आदमी अगर महीने के 2-5,000 कमाता है और 3,000 या 4,000 खर्च करता है तो बचत कितनी होगी, 1 या 2,000 हैं। और एक आदमी 20,000 कमाता है और 22,000 खर्च करता है तो 2,000 क्या होगा, कर्जा होगा। तो उससे 4 गुना आमदनी लेकिन कर्जे में, और उसकी उसके चौथाई आमदनी लेकिन वो बचत हो रही। तो ये हुस्ने इंतज़ाम आज हमारे मुसलमानों के अंदर ये बदनज़मी भी बड़ी आम हो गई, उसके नतीजे में परेशानी का शिकार। हालांकि देखा जाए तो उनकी आमदनी ऐसी होती है कि समझदारी से अगर वो काम चलावें तो किसी का मकरूज होने की नौबत नहीं आएगी, परेशानी नहीं उठानी पड़ेगी। बहरहाल बात में ये कह रहा था, वो एक आना जो जमा करते थे उस एक आने को गया एक महीने दो महीने के बाद जब वो 2-4 रुपये हो जाते तो उस ज़माने में दारुल उलूम देवबंद के जो बड़े हजरात थे, हजरत मौलाना मोहम्मद कासिम साहब दानोतवी रहमतुल्लाह अलैह, हजरत मौलाना मोहम्मद याकूब साहब नानोतवी रहमतुल्लाह अलैह, हजरत गंगोई रहमतुल्लाह अलैह भी तशरीफ लाया करते थे, वो गया इन सब बुज़ुर्गों की महीने दो महीने में एक मरतबा दावत करते थे। साल में 2-3 दावतें उनकी होती थी, और वो भी जो है पैसा लाकर हजरत मौलाना याकूब साहब को दे दिया करते थे। हजरत मौलाना याकूब साहब जो हैं खाना पकाने के भी माहिर थे कि आप ही पकाओ, वो बाकायदा ताज़ा गुसल करते, धुले हुए कपड़े पहनते और फिर वो खाना पकाते थे। मौलाना याकूब साहब फरमाते हैं उनका वो उनकी वो दावत उसकी वजह से हमारे दिलों में ऐसा नूर पैदा होता था कि 2-2 महीने तक नेकी का काम करने के जज्बे कि ये नेकी का काम कर लूँ वो नेकी का काम कर लूँ, ये गोया उस हलाल गिज़ा का कुदरती असर था। لال غذا کا قدرتی اثر تھا. ایک اور واقعہ بیان کر دوں. ہمارے بزرگوں میں حضرت مولانا مفتی مظفر حسین صاحب کاندھلوی رحمۃ اللہ علیہ، ایک تو ابھی ماضی قریب میں مفتی مظفر حسین صاحب گزرے ہیں، وہ الگ، وہ نہیں، ان سے پہلے حضرت مفتی کاندھلہ کے، حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے خاندان کے بڑوں میں سے ہیں. ان کی نواسی جو تھی وہی حضرت مولانا محمد الیاس صاحب رحمۃ اللہ علیہ کی والدہ ہوتی ہیں. تو بہرحال یہ بڑے نیک بزرگ آدمی تھے، حضرت شاہ محمد اسحاق صاحب رحمۃ اللہ علیہ کے شاگردوں میں سے تھے. ان کا تقویٰ بڑا مشہور تھا. حضرت شیخ رحمۃ اللہ علیہ مولانا زکریا صاحب رحمۃ اللہ علیہ نے آپ بیتی میں ان کا لکھا ہے کہ ان کا معدہ، ان کا پیٹ حرام غذا کو قبول نہیں کرتا تھا. بے خبری میں بھی اگر کوئی حرام لقمہ کھا لیا ہو تو قے ہو جاتی تھی. لوگ، خاندان کے لوگ بھی ان کی دعوت کرتے ہوئے ڈرتے تھے کہیں رسوائی نہ ہو جائے. تو بہرحال یہ پڑھنے کے زمانے میں ان کے تقوی کا عالم یہ تھا کہ وہ صرف روٹی کھاتے تھے، سالن نہیں کھاتے تھے. کسی نے پوچھا کہ آپ سالن کیوں نہیں کھاتے، تو جواب میں انہوں نے فرمایا دلی میں پڑھتے تھے، اس زمانے میں دلی کے اندر رواج تھا لوگ سالن میں امچور ڈالتے تھے. امچور یہ کچی کیری جو ہوتی ہے، اس کو کاٹ کر سکھا لیتے ہیں اور سالن میں کھٹائی کے طور پر ڈالتے ہیں. اس زمانے میں دلی میں یہ رواج تھا، تمام سالنوں میں امچور ڈالا جاتا تھا. تو وہ فرماتے تھے کہ بھائی دلی اور اس کے اطراف آس پاس کے آموں کے باغات کی بے، اس کی بکری جو ہے خر فروخت، وہ شریعت کے مطابق ہوتی نہیں. پھول آنے سے پہلے ہی اور آم لگنے سے پہلے ہی بک جاتے ہیں، اس لیے گویا یہ وہ سالن استعمال نہیں کرتے، سالن نہیں پڑتا. یہ حال تھا ان کے تقوی کا. کبھی کبھار جب دلی سے کاندھلہ جانا ہوتا تھا تو اس زمانے میں بہلیاں چلا کرتی، ویل گجراتی میں کہتے ہیں ویل، تو ان بہلی والوں سے جو بتا دیتے تھے کہ میں ہوں، میرا یہ سامان، سامان کی جو پوٹلی ہوتی تھی وہ بھی بتا دیتے کہ یہ ہے، کیا کرایہ لوگ ہے، کرایہ طے کر دیا. اب جب روانگی کا وقت آتا اور عین روانگی کے وقت کوئی آدمی، اس کو پتہ چلا کہ حضرت کاندھلہ جا رہے ہیں، کوئی کام، بھائی حضرت آپ کاندھلہ جا رہے ہیں، یہ خط میرا فلاں صاحب کو پہنچا دیجئے، تو حضرت جواب میں فرماتے ہیں بھائی دیکھو میں نے اپنا سامان پورا بتا دیا ہے، کس کو، بہلی والے کو، اس میں تمہارا یہ خط نہیں ہے، تم اس کو پوچھ لو، اگر وہ اجازت دے تو میں لے جاؤں گا ورنہ میں نہیں لے جاؤں گا. اتنا تقویٰ تھا ان کا، ایسا تقوی کا حال تھا. وہ ان کا معدہ، ان کا پیٹ حرام لقمے کو قبول نہیں کرتا تھا. ان کے حالات میں لکھا ہے کہ ان کو ایک شوق تھا، وہ آبادیوں کے اندر، بستیوں میں جو مسجدیں ویران ہوتی تھیں، تو اس لیے کہ بعض مرتبہ ایسا ہوتا ہے کہ کوئی بڑی بستی ہے، اس کے کنارے پر کوئی مسجد ہے، وہاں مسلمان آباد تھے، اب وہ ختم ہو گئے، اکیلی مسجد پڑی ہے، ویران ہے، وہاں کوئی نماز پڑھنے والا نہیں، تو ایسی ویران مسجدوں کو آباد کرنے کا ان کو بڑا شوق تھا. حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے والد جو تھے، مولانا محمد اسماعیل صاحب، جو ان کے بھانجی نواسی داماد ہوتے ہیں، وہ انہی حضرت مفتی مظفر حسین صاحب رحمۃ اللہ علیہ کے خلیفہ بھی تھے، اور وہ انہی سے ان کو بھی یہ ذوق ملا تھا کہ وہ جو ہے ویران مسجدوں کو آباد کرنے کی کوشش کرتے تھے. ان کی عادت تھی بستیوں میں جاتے اور ایسی ویران مسجد ہوتی وہاں ٹھہرتے، اس کی صفائی کرتے، اور وہاں صفائی کرنے کے بعد نماز پڑھتے، آس پاس قریب میں جو لوگ ہوتے ان کو بلا کر سمجھاتے، ترغیب دیتے، بھیا مسجد تمہارے بستی میں ہے، ویران پڑی ہے، اس کو آباد کرو. یہ ایک مرتبہ ایک بستی میں، ان کیا ایک رات سے زیادہ ٹھہرتے نہیں تھے، جہاں بھی جاتے، آج اس بستی میں، کل اس بستی میں، پرسوں اس بستی میں، ایک مرتبہ ایک بستی میں گئے اور وہاں اسی طرح بستی کے کنارے کے اوپر ایک ویران مسجد تھی، اس کو صاف کیا، ٹھہرے اس میں، کوئی آیا نہیں. شام کو مغرب کے وقت ہوا، انہوں نے اپنی نماز پڑھ لی، کوئی آیا نہیں تھا. नमाज हो चुकने के बाद एक आदमी आया मजदूर किस्म का, वहाँ तो उस ज़माने में वो कुआं होता था, कुएं से पानी निकाल कर लोटा भर करके वजू के, तो उसने पानी निकाल कर लोटा भर के वजू किया। नमाज से फारिग होने के बाद जब जाने लगा तो देखा कि एक मुसाफिर है। पुराने ज़माने में मुसलमानों की बस्तियों में जो मुसाफिर मुसलमान आते थे वो कहाँ ठहरते थे, मस्जिद ही में, और लोग भी उन मुसाफिरों की मेज़बानी कर, भाई कोई मुसाफिर है, कोई भी अजनबी मुसाफिर होता तो गांव के अंदर ऐसे लोग होते थे जो बड़े शौक़ और रग़बत से उनको उनके खाने का इंतज़ाम करते थे। यह आदमी नमाज पढ़ के जब जाने लगा तो उसने देखा कि एक मुसाफिर है, वो मौलाना को पहचानता नहीं था, उनकी शख्सियत से वाकिफ नहीं था कि ये फलाने बड़े बुजुर्ग हैं, पर देखा एक मुसाफिर है। घर गया और आकर के तीन रोटियां हजरत की खिदमत में पेश कर दी। हजरत ने खाई, रात सुबह हुई, वैसे मामूल तो ये था कि एक रात से ज्यादा ठहरते नहीं थे, लेकिन ठहर गए। दूसरे दिन भी दिन पूरा गुजर गया, कोई आदमी नजर नहीं आया। मगरिब का वक्त हुआ, इन्होंने अपनी नमाज पढ़ ली, और मगरिब के बाद फिर थोड़ी देर के बाद वही कल वाला आदमी आज आया, और आज फिर उसने पानी निकाल कर लोटे में डालकर वजू किया। नमाज के बाद जब जाने लगा तो देखा कि ये कल वाला मुसाफिर अभी तक गया नहीं है, तो फिर वो घर से आकर दो रोटियां लाकर उनकी खिदमत में पेश की। हजरत ने खाई, आज भी रुक गए आदत के खिलाफ। तीसरा दिन हुआ, आज भी इसी तरह। जब शाम को वक्त थोड़ा गुजर गया, मगरिब का हुआ, आया नमाज पढ़ के जाने लगा, देखा कि कल वाला मुसाफिर अभी तक है। वो घर गया और एक रोटी लाकर पेश की, और रोटी पेश करने के साथ साथ हाथ जोड़ के कहता, अरे भाई मुसाफिर, अल्लाह वास्ते अब तू यहाँ से चला जा। हजरत ने पूछा, भाई सच सच बता, मामला क्या है? उसने कहा कि बात दरअसल ये है कि मैं एक मजदूर आदमी हूँ, दिन भर मजदूरी करता हूँ, दिन भर मजदूरी करके इतना कमा लेता हूँ जिससे तीन रोटियाँ बन जाती हैं। मेरे घर में मैं हूँ, मेरी बीवी है और मेरा एक बच्चा है, एक एक रोटी हम तकसीम कर लेते हैं और हमारा गुजारा हो रहा है। पहले दिन जब आपको मैंने देखा कि एक मुसाफिर है तो वो तीनों रोटियाँ लाकर आपकी खिदमत में पेश की और हम तीनों भूखे रहे। देखो उनका जज्बा, आज कोई है हमारे यहाँ जो ऐसा किसी मुसाफिर को खिलाने के लिए भूखा रहकर तैयार हो? कुछ नहीं था, यही चीज थी तो भी खैर। दूसरे दिन देखा कि अभी आप हैं तो वो बच्चे के अंदर ताकत थी नहीं भूखा रहने की, उसके हिस्से की रोटी उसको देकर मेरी और बीवी के हिस्से की रोटी दो रोटियां लाकर आपकी खिदमत में पेश की। आज तीसरा दिन है, आज बीवी में भी भूखा रहने की ताकत थी नहीं, इसलिए उसके हिस्से की रोटी भी उसको दी। आज अकेले मेरे हिस्से की रोटी लाकर आपकी खिदमत में पेश करता हूँ, कल मेरे में भी ताकत रहेगी नहीं, इसलिए मैं कहता हूँ तो चला जा। हजरत ने जवाब में फरमाया, भाई मेरी आदत तो किसी जगह पर एक दिन से ज़्यादा ठहरने की है नहीं, लेकिन बात दरअसल ये है कि पहले दिन जब तेरी ये तीन रोटियाँ मैंने खाई तो रात को जब सोया तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की ख्वाब में ज़ियारत हुई और मैंने अपने दिल में ऐसे अनवारात महसूस किए और ऐसा अजीब हाल मेरा हुआ कि मैंने ज़िंदगी में कभी ऐसे अनवारात महसूस नहीं किए थे। तो मेरे दिल में आया कि भाई ये खाना तो खाने जैसा है, इसलिए मैं दूसरे दिन तीसरे दिन ठहर गया। ये हलाल ग़िज़ा की असर देखो, उसके बरखिलाफ हराम ग़िज़ा, उसका मामला उसका उल्टा है, उसकी वजह से आदमी के अंदर गुनाह के जज्बात पैदा होते हैं। हजरत मौलाना मोहम्मद याकूब साहब नानोतवी रहमतुल्लाह अलैह, जो दारुल देवबंद के पहले सदर मुदर्रिस और हजरत थानवी रहमतुल्लाह अलैह के उस्ताद, हजरत थानवी रहमतुल्लाह अलैह के मवाइज में मलफूजात में बकसरत उनका हवाला आता है, उनकी बातें बहुत नकल करते हैं हजरत थानवी रहमतुल्लाह अलैह। तो किसी ने उनकी दावत की, खाने के लिए गए, खाने पहला लुकमा जो लिया और हलक से नीचे उतरा, फौरन महसूस हुआ कि ये खाना मुश्तबह है। मुश्तबह यानी मशकूक, डाउटफुल जिसको कहते हैं। खालिस हराम नहीं, हराम की मिलावट वाला। हाथ रोक लिया। ये भी उन लोगों के कुलूब की, दिलों की सफाई की बात कि एक लुकमा उतरते ही ये महसूस कर लिया, वरना हमको तो इसका एहसास भी नहीं होता। हजरत मुफ्ती मोहम्मद शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि भाई देखो, एक आदमी है जो शहर में रहता है और शहर में बिजली है और 24 घंटे बिजली का गोया ये चालू रहता है सिलसिला, रोशनी रहती है। अब अगर ये बिजली 5 मिनट के लिए चली जावे तो क्या होगा? बेचैन हो जाए। अभी बिजली चली जाए, हम और आप बेचैन हो जाएंगे, हम आदी बन गए इस बिजली को इस्तेमाल करने। एक आदमी जंगल में रहता है जहाँ बिजली है नहीं, उसकी तो जिंदगी पूरी इसी तरह गुजरी है, वहाँ अगर अंधेरा ही अंधेरा हो तो उसको कोई बेचैनी होती नहीं है। तो जिसने हमेशा हलाल खाया हो, उसके पेट में अगर ऐसा लुकमा एकाध भी जाएगा तो फौरन उसको एहसास होगा। तो हजरत को फौरन एहसास हुआ और हजरत ने हाथ रोक लिया, लेकिन फरमाते उस एक लुकमे का असर ये था कि कई रोज तक दिल में बुरे ख्यालात आते रहे, ये गुनाह कर लूँ, वो गुनाह कर लूँ, गुनाह के ख्यालात एक उस एक लुकमे की वजह से। हजरत थानवी रहमतुल्लाह अलैह फरमाते हैं कि जब हराम गिजा पेट में पहुँचती है तो उसके 4 असरात मुरतब होते हैं। पहला असर तो ये है कि दिल के अंदर से नूर निकल जाता है। दूसरा असर यह है कि आदमी की तबीयत में काहिली और सुस्ती पैदा हो जाती है। तीसरा असर यह है कि बुरे ख्यालात और गुनाह के वसाविस आते हैं बार बार। और चौथा यह है कि नेकी की तरफ से, नेक कामों की तरफ से आदमी की तबीयत हट जाती है। ये 4 नुकसान हराम गिजा के हैं। तो बहरहाल मैं तो अर्ज कर रहा था कि हदीस में हुजूर ने फरमाया कि अल्लाह ताला ने रसूलों को हुक्म दिया कि हलाल खाओ और नेक काम करो। गोया हलाल गिजा का कुदरती असर यह है कि आदमी उसकी वजह से क्या करता है? नेक काम करता है। बहुत सी मरतबा आपको भी तजर्बा हुआ होगा। देखो हम लोग, हमारा हाल क्या है? हमारा हाल ऐसा है कि हमारे जिंदगी के अंदर जो वाकयात पेश आते हैं और जो हालात हम पर गुजरते हैं, हम उनका नोटिस नहीं लेते, नोटिस नहीं लेते। बहुत सी मरतबा आपने देखा होगा, कभी ऐसा हुआ कि आज तो बहुत जी लगा यार इबादत के अंदर, तो आप खुश तो होते हैं कि जी बहुत लगा इबादत के अंदर, लेकिन कभी ये नहीं सोचा कि भाई रोजाना नहीं लगता ना, आज क्यों लगा, ये सोचने की जहमत नहीं की। ऐसा सोचने वाले बहुत कम है, समझाया क्या नहीं? तो जरूरत है कि ऐसे जब हालात पेश आवे ना, कभी दिल में इस तरह के जो है अच्छे जज्बात पैदा हों, दिल में अनवार महसूस हों, तो आदमी को सोचना चाहिए कि आज कौन सी नई बात हो गई जिसकी वजह से ऐसा हुआ। तो बहुत आप सोचेंगे तो पता चलेगा अल्लाह ताला ने कहीं से कोई खालिस हलाल गिजा हमारे पेट में पहुंचा दी थी जिसका यह असर हुआ था। लेकिन हम लोग ऐसे बेहिस हो चुके हैं कि इन चीज़ों का कभी नोटिस लेते नहीं है, उनकी तरफ ध्यान नहीं देते। खैर, तो बहरहाल मैं ये अर्ज कर रहा था कि हलाल गिजा का कुदरती असर, हुजूर ने ये फरमाया। आगे फिर वो रिवायत में बयान कर रहा हूँ, हजरत अबू हुरैरा रजी अल्लाह ताला अन्हु की, जो मुस्लिम में है। आगे हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, हजरत अबू हुरैरा कहते हैं कि सुम्मा ज़करा रजुला, उसके बाद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने एक आदमी का तज़किरा किया मिसाल के तौर पर। युतीलु सफर, जो एक लंबे सफर पर जाता है, अशअशा अखबरा, और उस लंबे सफर में उसके बाल बिखरे हुए हैं, उसके कपड़े मैले कुचेले। उस जमाने में कोई आदमी जब सफर करता था ना, तो सफर में यही कह दिया, आज तो अब सवारियां, फिर एसी कोच, समझ में आया कि नहीं? उसकी वजह से आप यहां से जैसे बैठे, यहां बैठे वेरावल से बंबई भी उतरे उसी हालत में। लेकिन उस जमाने में तो वेरावल से अगर जाते वहां तक ट्रेन में भी, और वो कोयले वाला इंजन होता था, तो राजकोट पहुंचते पहुंचते तो आपके कपड़े ऐसे काले के कोई पहचाने भी नहीं, चेहरा भी काला हो जाता। हम जहाँ देवबंद जाते थे पढ़ने के ज़माने में, और ये अभी बिजली वाले इंजन, ये डीजल वाले इंजन निकले नहीं थे, कोयले वाले थे, तो यही हाल होता था। तो ट्रेन की बात, और उस ज़माने में तो सफ़र किस पर होता था? ऊँटों पर होता था। तो लंबे सफ़र पर जब कोई आदमी जाएगा तो उसके कपड़े मैले कुचेले, बाल बिखरे हुए। तो हालांकि हदीस में आता है कि अल्लाह ताला तीन आदमियों की दुआ रद्द नहीं करता, उसमें एक मुसाफिर भी है। एक माँ बाप की दुआ औलाद के हक में रद्द नहीं होती, और एक मजलूम की दुआ ये भी रद्द होती नहीं है। तो ये मुसाफिर की दुआ क्यों रद्द नहीं होती? इसलिए कि दरअसल दुआ जब की जाए ना, तो उस वक्त आदमी दिल के गोया तड़प और जज्बे के साथ जब दुआ करेगा तो वो दुआ रद्द होती नहीं है। तो सफ़र की हालत में आम तौर पर हालात ऐसे पेश आते हैं जो आदमी के मिजाज के खिलाफ होते हैं। अरे इस ज़माने का सफ़र इतना आसान, तो भी कुछ न कुछ जो है ना टेंशन आ जाता है। बैठे हैं, अचानक टीसी आया, ये आपके आपका तो रिजर्वेशन नहीं है, अब आपको टेंशन में डाल दिया। अब सारी परेशान, कोई समझ भी नहीं, खाना अच्छा नहीं लगता है, पानी अच्छा नहीं लग रहा, क्या हो रहा। तो आप हज में गए होंगे, आपसे पहले आपके साथी जाकर सारा इंतज़ाम, तो भी कुछ न कुछ कोई ना कोई ऐसी बात पेश आ ही जाती है वहाँ, जिसकी वजह से आदमी क्या हो जाता है? बेचैन हो जाता है। तो उसकी वजह से दिल में एक शिकस्तगी पैदा होती है, और यही वो शिकस्तगी होती है जिसकी वजह से अल्लाह ताला की तरफ ध्यान लगता है और आदमी की दुआ कबूल होती है। तो बहरहाल हुजूर सलासम फरमाते हैं कि वो लंबे सफ़र पर उसके बाल बिखरे हुए हैं, कपड़े मैले कुचेले हैं, यमुद्दु यदैहि इलस्समा, और इस हालत में वो अपने हाथ आसमान की तरफ उठाकर दुआ करते हुए कहता है, या रब्बे या रब्बे, ए रब ए रब। यानी आदमी जब दुआ करता है तो दुआ के हर जुमले की इब्तिदा कैसे होती है? ए अल्लाह ए अल्लाह, हर जुमला इसी से शुरू होता है, ए हमारे रब। ये हुजूर सलासम आगे फरमाते हैं कि मतअमुहु हरामुन व मशरबुहु हरामुन व मलबसुहु हरामुन व गुज़िया बिल हराम फअन्ना युस्तजाब लहू, कि उसका खाना हराम, उसका पीना हराम, उसका लिबास हराम, उसकी परवरिश हराम माल से हुई है, भला उसकी दुआ कैसे कबूल होगी? यह हराम माल जब होता है तो दुआ भी कबूल होती नहीं है। आपने फजाइल रमज़ान में सुना होगा, हज़रत शेख रहमतुल्लाह ने लिखा है कि कूफा में एक जमात थी मुस्तजाबुद्दावात लोगों की। मुस्तजाबुद्दावात उस आदमी को कहते हैं जिसकी दुआ कबूल होती है। तो ऐसे लोगों की एक जमात थी, पूरा एक ग्रुप था। तो कोई जालिम हाकिम जब कूफा में आता था तो वो उसके लिए क्या करते थे? बद्दुआ करते थे, उसकी खटिया खड़ी हो जाती थी, यानी वो हलाक हो जाता था। हज्जाज इब्ने यूसुफ जो बहुत बड़ा जालिम गुजरा है, जब वो कूफा का गवर्नर बनकर के आया तो उसको मालूम हुआ कि यहाँ ऐसे ज़रा खतरनाक लोग जो जिनकी दुआ कबूल होती है और वो बद्दुआ करते हैं तो मामला ख़त्म हो जाता है। तो उसने क्या तदबीर की? आते ही पहले दिन उसने एक दावत तैयार की, और उस दावत में ख़ास तौर पर उनको बुलाया, उनको आमंत्रित किया, इनवाइट किया, और खाना खा चुके कहा, अब मैं इनकी बद्दुआ से महफूज हो गया, मैंने हराम गिज़ा से इनकी दावत की थी, अब आइंदा कभी बद्दुआ इनकी लगेगी नहीं। हज़रत साद इब्न अबी वक्कास रदी अल्लाह ताला अन्हो ने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम से दरख्वास्त की कि अल्लाह के रसूल दुआ फरमाइए कि अल्लाह ताला मेरी हर दुआ को कबूल करे, मुझे मुस्तजाबुद दुआ बनाए। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ताकीद फरमाई कि हलाल गिज़ा का अहतमाम करो, हराम के साथ दुआ कबूल होती है, दुआ क्या इबादत भी कबूल नहीं होती। तिर्मिज़ी शरीफ में हज़रत अब्दुल्लाह इब्न उमर رضی اللہ تعالیٰ عنہ کی روایت ہے، نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ کسی آدمی نے کوئی کپڑا خریدا 10 درہم میں، کتنے میں؟ 10، ان میں سے 9 درہم حلال اور 1 حرام، جب تک وہ کپڑا اس کے جسم پر موجود ہے اس کی کوئی نماز قبول نہیں ہوگی۔ اور یہ نقل کر کے اپنے کانوں میں انگلیاں دے کر فرماتے ہیں، اگر میں نے نبی کریم صلی اللہ علیہ وسلم کو یہ ارشاد فرماتے ہوئے نہ سنا ہو تو میرے کان بہرے ہو جائیں، یہ فرماتے۔ اب اندازہ لگاؤ کہ 90% حلال ہے، خالی 10% حرام، تو بھی کوئی نماز قبول نہیں ہوتی۔ تو پھر اگر جو ہے 100% حرام ہو تو کیا حال ہوگا؟ آج حرام اور حلال کی تمیز ختم ہو گئی۔ نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد بخاری شریف میں ہے، یاتی علی الناس زمان لا یبالی المرء ما اخذ منه امن الحلال ام من الحرام، ایک زمانہ ایسا آنے والا ہے کہ آدمی جو مال لے گا اس مال کے متعلق پرواہ نہیں کرے گا کہ حرام سے لیا یا حلال، بس چاہیے آؤ، ہمیں تو جیب بھرنی ہے، پیسہ آنا چاہیے، کسی بھی طرح آوے۔ نہیں بھائی، شریعت اس کو پسند کرتی، اس کی اجازت نہیں دیتی۔ ایک دانہ بھی حرام کا ہو تو ہمارے بزرگ اور ہمارے اکابر اس کو گوارا کرتے نہیں تھے۔ نبی کریم صلی اللہ علیہ وسلم فرماتے ہیں، کل لحم نبت من الحرام کانت النار اولا به، جسم کا وہ گوشت، جسم کا جو حصہ جو حرام غذا سے پل کر کے تیار ہوا، جہنم کی آگ اس کی زیادہ حقدار ہے۔ آپ نے حکایات صحابہ میں یہ فضائل کی کتابیں پڑھتے ہو، سنتے ہو، لیکن بس وہ اوپر ہی اوپر جاتی ہے، بیٹھتے تو ہیں لوگ لیکن دھیان سے کوئی سنتا ونتا، اس سے جو اثر لینا چاہیے، اس سے جو عبرت حاصل کرنی چاہیے وہ نہیں، خالی ایک رسم بن گئی۔ اس میں حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کا واقعہ لکھا ہے کہ آپ کا ایک غلام تھا جس کو حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے خراج پر، محصول پر اٹھایا تھا۔ محصول پر اٹھانے کا مطلب یہ ہے کہ اس زمانے میں یہ جو غلام ہوتے تھے، ایک ایک آدمی کے پاس کئی کئی غلام اپنے گھر کے کام کاج، کھیتی باڑی اور دوسرے کے لیے چند غلام باقی بچتے تھے، تو ان کو آقا یوں کہہ دیتا تھا کہ تم کو جو ہنر آتا ہے اس سے کماؤ اور اس میں سے اتنا ہم کو دے دو، یہ محصول۔ ان کا ایک غلام تھا اسی طرح کا، اس کو انہوں نے چھوٹ دے رکھی تھی، تم کماؤ اور اپنی کمائی میں سے اتنا حصہ مجھے دے دیا کرو۔ ایک مرتبہ وہ ایک کھانا لایا حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کی خدمت میں محصول کے طور پر، کہ آج میں نے یہی کمایا تھا، یہ آپ کی خدمت میں پیش کرتا ہوں۔ حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ کو فاقہ تھا، تو کئی وقت سے کھانا اس نے رکھا، وہ لقمہ لیا اور الگ سے اس غلام نے کہا، آقا آپ تو روزانہ پوچھتے ہیں، کہاں سے لایا، آج آپ نے پوچھا نہیں؟ حضرت نے فرمایا بتا دے، وہ فاقہ کی وجہ سے پوچھنے کی نوبت نہیں آئی۔ کہا کہ زمانے جاہلیت میں، یعنی اسلام لانے سے پہلے، میں نے کہانت کی تھی۔ کہانت یعنی یہ جوتش جو آئندہ کی باتیں یہ بتاتے ہیں، شریعت اس کی اجازت دیتی نہیں ہے۔ اس زمانے میں بڑا رواج تھا، لوگ ایسے لوگوں کے پاس جاتے تھے، پوچھتے تھے میری قسمت کیسی ہے، ذرا بتاؤ نا۔ تو اب ان لوگوں کو جو چیز معاوضے میں دی جاتی تھی اس کو حلوان الکاہن کہا جاتا تھا، اس کو حرام قرار دیا۔ تو کہا میں نے اسلام لانے سے پہلے یہ حرکت کی تھی، اور حال یہ کہ میں حقیقت میں جانتا نہیں تھا، یعنی یہ جو لوگ کرتے تھے وہ اس کے ماہر ہوتے تھے، پھر بھی شریعت نے اس کی اجازت نہیں دی، تو یہ تو ماہر بھی نہیں تھا، جھوٹا، جیسے کریلا اور نیم چڑھا جیسا ہو گیا۔ تو میں جانتا نہیں تھا، ایسے ہی ان لوگوں کو دھوکہ دیا تھا، اور اس کا بدلہ دینے کے لیے ان کے پاس اس وقت کچھ تھا نہیں۔ انہوں نے کہا دوسرے کسی وقت ہمارے پاس جب کچھ آئے گا تجھے دیں گے۔ آج میں ان کے جو ہے علاقے سے، ان کے ایریے سے گزر رہا تھا، وہاں دیگ چڑھی ہوئی تھی، کھانا کوئی تقریب تھی، یہی کھانا انہوں نے اسی کے معاوضے میں ہجرت میں اسی کی مزدوری میں دیا ہے. او حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ سن کر کہنے لگے کہ تو تو مجھے ہلاک کر کے ہی رکھ دیتا. اب وہ آپ نے انگلی ڈالی تو وہ ایک لقمہ جو کھایا ہے وہ باہر نکالیں. ایک لقمہ اور وہ بھی کئی وقت کے فاقے کے بعد کھایا تھا, بھلا کیسے نکلتا. بہت انگلی سے نکالنے کی کوشش کی, قے کرنے کی, نکلا نہیں. کسی نے مشورہ دیا کہ پانی لو, پانی پیو اور قے کرو, تو اس پانی کے ساتھ ساتھ یہ بھی. چنانچہ ایک بڑے پیالے میں پانی منگوایا, پیا اور پھر انگلی ڈال کر قے کی. بڑی مشکل سے وہ لقمہ باہر آیا. یہ منظر دیکھ کر ایک آدمی جو وہاں موجود تھا اس نے کہا, حضرت ایک تو لقمہ تھا اور اس کو نکالنے کے لیے آپ نے اتنی تکلیف اٹھائی. تو اس کے جواب میں حضرت ابو بکر رضی اللہ تعالیٰ عنہ نے جو جملہ فرمایا وہ ہمیں اپنے دل پر نقش کرنے کی ضرورت ہے. کیا فرمایا؟ اگر یہ لقمہ میری جان کے ساتھ نکلتا تو بھی میں اس کو نکال کر کے رہتا, اس لیے کہ میں نے نبی کریم صلی اللہ علیہ وسلم کا یہ ارشاد سنا ہے کہ آدمی کے جسم کا جو حصہ اور گوشت حرام مال سے پل کر کے تیار ہو, جہنم کی آگ اس کی زیادہ حقدار ہے. مجھے ڈر ہوا کہ اس لقمے سے میرے جسم کا کوئی حصہ پل کر کے تیار نہ ہو. دیکھیے حضور کا یہ ارشاد ہم بھی سنتے ہیں اور حضرت ابو بکر نے بھی سنا. انہوں نے اس کو کیسا سیریس لیا اور ہم کیسا لیتے ہیں. حقیقت تو یہ ہے کہ یہ وہ حضرات تھے جنہوں نے نبی کریم صلی اللہ علیہ وسلم کے ارشادات کی قدر پہچانی, اس پر عمل کر کے دکھلایا. امام ابو حنیفہ رحمۃ اللہ, آج تو تجارت میں کیسا دھوکہ کرتے ہیں لوگ, سری جھوٹ بول کر کے کماتے ہیں, وہ خالص حرام ہے لیکن پرواہ نہیں کرتے. امام ابو حنیفہ رحمۃ اللہ علیہ کی تجارت تھی کپڑوں کی تجارت. آپ کا ایک پارٹنر تھا, آپ نے کپڑوں کے چند تھان تاکے ان کو دیے بیچنے کے لیے. اس تاکوں میں ایک تاکے میں ایک تھان میں ایک ذرا سا عیب تھا. امام ابو حنیفہ نے اپنے پارٹنر سے کہا, دیکھو جب کسی کو بیچو نا تو یہ عیب بتا دینا, ہم تو جان بوجھ کر چھپا کر دیں گے, لیکن یہاں بتا کر دینے کی بات. اب انہوں نے پارٹنر نے وہ بیچا, لیکن بیچتے وقت ان کو وہ عیب بتانا یاد نہیں رہا. ایسا نہیں کہ جان بوجھ کے چھپایا ہو, بھول گئے بیچارے. اس کی قیمت 20,000 درہم, کتنی آج کے حساب سے یوں سمجھیے کہ 63-65 کلو چاندی. وہ لے کر کے وہ آئے, امام صاحب نے پہلے ہی پوچھا وہ عیب بتایا تھا, وہ تو میں بھول گیا. کہا کس کو بیچا, ذرا بتاؤ, ذرا جا کے ہم ان سے کہیں. وہ آدمی ملا نہیں, وہ 20,000 روپے امام صاحب نے جو ہیں فقیروں کو دے دیا اپنی ملکیت میں نے. ذرا سی بات, حالانکہ شریعت نے کسی کو ایسی چیز ملی ہو عیب دار, اس کو خود کو بھی کیا دیا ہے, اختیار دیا ہے کہ وہ عیب سے واقف ہونے کے بعد اس کو واپس کر سکتا ہے, تو بھی انہوں نے اس کو گوارا نہیں. تو بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ حلال کو حاصل کرنا اور حرام سے اپنے آپ کو بچانا یہ شریعت کی بڑی تاکید ہے. اور یہ حلال کا آج ہمارے سماج میں, ہماری سوسائٹی میں, ہمارے معاشرے میں یہ جو برائیاں پھیل رہی ہیں, ان برائیوں کے مختلف اسباب میں سے ایک بڑا سبب یہ بھی ہے. آج اولادیں نافرمان, آدمی محنت کرتا ہے اور اولاد نافرمان بنتی ہے. گھر کے لوگ, بیوی نافرمانی پر اتری ہوئی ہے, اولاد نافرمانی پر اتری ہوئی ہے. کیوں؟ اس کے اسباب میں سے ایک سبب یہ بھی ہے کہ ہماری کمائیوں میں یہ سب ملاوٹیں آ گئیں. ہمارے بزرگوں کا حال یہ تھا, ہمارے ابھی ماضی قریب کی بات, حضرت مولانا سید محمد بدر عالم صاحب رحمۃ اللہ علیہ ہمارے ڈابیل میں 17 سال انہوں نے پڑھایا ہے. آپ میں سے بہت سو نے ان کا نام سنا ہوگا, ترجمان السنہ, یہ حدیث کی اردو کے اندر کتاب حضرت کی, اور بھی بہت ساری کتابیں ہیں. تو پھر ہجرت فرما کر وہاں تشریف لے گئے تھے مدینہ منورہ, وہیں ان کا انتقال ہوا. اور ان کی ایک کرامت جو ہے موت کے بعد یہ ظاہر ہوئی کہ وہاں مدینہ منورہ میں جنت البقیع میں جن لوگوں کو دفن کیا جاتا ہے وہاں دستور یہ ہے کہ جب کسی کی قبر بنتی ہے تو اس قبر کا جب دفن کیا جاتا ہے اس کی تاریخ نوٹ کر لیا, نمبر اور تاریخ نوٹ کر لی جاتی ہے. اور फिर एक या दो या तीन साल के बाद उस कब्र को खोलकर उस कब्र में दूसरी मय्यित को दफन किया जाता है। वहाँ तक वो पहले वाली मय्यित जो है वो मट्टी हो गई होती है। हजरत की कब्र जो है इसी तरह जब बनी तो बनने के बाद मुकर्रर मुद्दत दो या तीन साल के बाद खोली गई तो मय्यित जूं की तूं थी। कफन पर भी कोई दाग नहीं लगा था। उन लोगों ने फिर बंद कर दिया, फिर एक मुद्दत के बाद खोला, फिर वही हाल था। ऐसी खबरों को फिर वो पैक कर देते हैं और लिख देते हैं कि इसको आइंदा खोला न जाए। ये हजरत की करामत। तो ये हजरत माना बदर आलम साहब, उनके वालिद साहब थे वो पुलिस इंस्पेक्टर। अब आप हमारे ज़माने के पुलिस इंस्पेक्टरों का तसव्वुर कीजिए। एक तरफ उनके वालिद पुलिस इंस्पेक्टर थे, बदायूं में थे, उन्होंने अपने बेटे को, चूँकि वो दुनिया का इल्म पढ़े हुए थे, इनको भी स्कूल में पढ़ाई के लिए रखा, छोटे थे माना बदर आलम साहब। उसी ज़माने में हजरत थानवी रहमतुल्लाह अलैह का एक प्रोग्राम था, वहाँ जुमा के अंदर हजरत का बयान हुआ। माना बदर आलम साहब छोटे थे, उन्होंने वो बयान सुना तो उनको दीन का इल्म पढ़ने का शौक पैदा हुआ। वो वहाँ नमाज से आने के बाद वालिद साहब से कहने लगे कि मैं अब स्कूल नहीं जाऊँगा, मैं तो मदरसे में जाके पढ़ूँगा। वाली साहब ने उनको बहुत समझाया कि भाई तुमको तो यही पढ़ना है, मेरा भी यही, आदमी जैसा होता है वो अपनी औलाद को भी उसी लाइन पर लगाता है। समझाया, इन्होंने इनकार किया, पिटाई की। उन्होंने कहा मार डालो लेकिन मैं नहीं जाऊंगा। तो अब ये मामला हजरत थानवी ही के पास, उनके वालिद हजरत थानवी रहमतुल्लाह अलैह के अकीदतमंद थे, उनके पास पेश किया। हजरत थानवी ने भाई तुमको तो खुश होना चाहिए, तुम्हारा बच्चा दीन का इल्म पढ़ने के लिए खुद ही शौक से तैयार हुआ है। चुनांचे हजरत थानवी रहमतुल्लाह अलैह के फरमाने पर उन्होंने उनको सहारनपुर हजरत माना खलील अहमद साहब रहमतुल्लाह अलैह की खिदमत में भेजा। मैं जो बात कहना चाहता हूँ, जब उनके वालिद का इंतकाल हुआ, माये जो पुलिस इंस्पेक्टर थे वो अपने औलाद को वसीयत करते हुए कहते हैं बेटो मैं तुम्हारे लिए मालो दौलत छोड़ करके नहीं जा रहा हूँ, लेकिन मैं अल्लाह की कसम खा करके कहता हूँ कि तुम्हारे पेट में मैंने एक पाई भी हराम की नहीं जाने दी, कभी मैंने एक रुपया भी हराम का किसी से नहीं लिया। 16 साल की उम्र से उनकी तहज्जुद सफर में और हजर में कभी नहीं छूटी, और रोजाना 80,000 अल्लाह का नाम पढ़ने का उनका ये था। और दूसरे मामूलात तो अलग थे, एक पुलिस इंस्पेक्टर और फिर यह हाल, आज बड़े बड़े बुजुर्गों के ये मामूलात नहीं हुआ करते। तो मैं आज़ा करना चाहता हूँ कि हलाल ग़िज़ा जो है, अगर आप चाहते हैं, हमारे पास ऐसे बहुत से नमूने हैं। आज दारुल देवबंद के जो सदर मुदर्रिस हैं, शेखुल हदीस हैं, हजरत मौलाना मुफ्ती सईद अहमद साहब पालनपुरी दामत बरकातहू, मेरे भी उस्ताद हैं। शुरू में पढ़ाने के लिए जब बेअदब रांदे तशरीफ लाए थे, पहले साल उनसे पढ़ा है। उनके वालिद जो मौलाना यूसुफ, उन्होंने मिश्कात तक डाबिल में पढ़ा। उनके वालिद हजरत माना बदर आलम साहब रहमतुल्लाह अलैह के शागिर्द थे, और कंज वगैरह उनसे पढ़ी है उन्होंने। हमारे साबिक मोहतरम हजरत मौलाना मोहम्मद सईद साहब बुजुर्ग, वो भी उन्होंने हमेशा बयान करते रहते थे, मुझसे फरमाते थे कि मैंने भी कंज हजरत माना बदर आलम साहब से पढ़ी है, और औकात के इतने पाबंद थे कि लोग वो दरसगाह में पाँव रखते थे उस पर अपनी घड़ियाँ मिलाते थे, एक सेकंड आगे नहीं एक सेकंड पीछे नहीं, इस तरह की पाबंदी थी माना बदर आलम साहब की। तो हजरत मुफ्ती सईद साहब के वालिद जो माना यूसुफ साहब हैं, वो डाबेल पढ़ते थे और हजरत माना बदर आलम साहब के खादिम थे। एक मरतबा सबक में माना बदर आलम साहब ने यूँ कहा कि भाई सहाबा के ज़माने की सादगी और उनकी जिंदगियों को देखना हो तो पालनपुर में पटरी के उस तरफ जो कौम आबाद है उनका हाल देखो, सादा। और फिर ये फरमाने के बाद माना बदर आलम साहब ने फरमाया मगर उनमें कोई आलिम नहीं होता। तो इनके वालिद जो है आगे ही की टिपाई के ऊपर बैठे हुए थे, पढ़ते थे कि हजरत आपने दो बातें अजीब फरमाई अलग अलग। एक तरफ तो आप इस कौम की जिंदगी को सहाबा की सादगी के साथ तशबीह दे रहे हैं, और दूसरी तरफ आप फरमाते उनमें कोई आलिम नहीं होता। कि बात दरअसल ये है कि वो बनियों और साहूकारों के सूद में गिरफ्तार है, इसलिए इनके वालिद जो थे वो मिश्कात तक पढ़े, उन्होंने तालीम पूरी नहीं की। उन्होंने तय किया कि मैं अगर नहीं पूरा लेकिन मैं अपनी औलाद को पढ़ाऊंगा और बड़े आलिम बनाऊंगा और मैं हलाल का। इनके दादा ने जो है, इनके वालिद के वालिद ने एक बनिया के पास से सूद से रकम लेकर ज़मीन जो है किराए पर ली। इन्होंने जाकर अब्बा से कहा कि अब्बा ये मत करो, लेकिन पुराने लोग थे, अब्बा ने माना नहीं, इनको घर से निकाल दिया, इनके वालिद को, हजरत मुफ्ती साहब के वालिद को निकल गए। लेकिन बाप के साथ नहीं रहे कि मैं इस हराम के आपका साथ नहीं दूंगा। और फिर अल्लाह ताला ने उनको, उन्होंने मेहनत की, बड़ी मशक्क़त उठाई, उनकी सब औलाद तकरीबन बड़े बड़े उलमा और आज हजरत मुफ्ती साहब जो हैं दारुल देवबंद जैसे इदारे में हमारे गुजरात के लिए भी फ़ख्र हैं कि वहाँ के सदर मुदर्रिस भी हैं और जो है शेखुल हदीस भी हैं और बीसियों किताबों के मुसन्निफ़ हैं। ऐसी किताबें आज तक, ऐसी खिदमात इल्मी बहुत कम लोगों ने की हैं। ये क्या काय का असर है? हलाल गिज़ा का असर है। ऐसे मेरे पास और भी नमूने हैं बहुत से, क्या उनके हमारे और मिलने वाले दोस्तों में कि उनके वालिद जो हैं वो देहात के रहने वाले, पढ़े लिखे नहीं। आजकल आमतौर पर देहातों में ये मंडियाँ होती हैं खेडूतों की, और मंडियों के सूद में आमतौर पर खेडूत जो है मुब्तला होते हैं। उनके वालिद ने कभी उन मंडियों के सूद में हिस्सा नहीं लिया का कुछ भी हो जाए। तो उनकी सारी औलाद, चार बेटे और बेटी कोई नहीं, चार बेटों में से तीन बड़े अच्छे आलिम, और एक बेटा जो आलिम नहीं हुआ वो भी इतना नेक साल है कि हजरत माना कमरुज़मान साहब दामत बरकात तुमने उसको इजाज़त दी, और उसके सारे बेटे बड़े बड़े उम्दा अच्छे कारी। ये मैं ये बतलाना चाहता हूँ कि हलाल गिज़ा और हराम ये आदमी को बर्बाद करके रहते हैं। देखने में तो मालूम होता है, हम लोग क्या देखते हैं, कमियत, पैसे कितने आए। अरे ये मत देखो, कैफियत देखो, कैफियत देखो कि उसकी यानी क्वालिटी देखो, क्या कहते हैं उसको, क्या क्वांटिटी, क्या हाँ हाँ, मतलब है कि उसकी कैफियत देखनी चाहिए, गिनती मत देखो। एक रुपया हो लेकिन हलाल का हो, वो लाखों रुपये हराम के हों उनसे बढ़कर के है। इसका एहतमाम करोगे तो इंशाल्लाह देखो घरों में कैसी नेकी आती है, जिंदगियों में कैसी नेकी आती है। और हराम का एक किस्सा सुनाकर बात ख़त्म करता हूँ। हजरत अली इब्ने मदीनी, बहुत बड़े मुहद्दिस, इमाम बुखारी ने बुखारी शरीफ में बेशुमार हदीसें अपनी किताब को उनकी रिवायतों से भर दिया है। बकौल हजरत माना मोहम्मद यूनुस साहब शेखुल हदीस दामत बरकातहू के, इमाम बुखारी ने अपनी बुखारी जामे सही को उनकी रिवायतों से भर दिया। किसी उस्ताद की हदीसें इमाम बुखारी ने इतनी अपनी किताब में नहीं ली जितनी इनकी ली। वो फरमाते हैं कि मेरे वाली साहब का जब इंतकाल हुआ तो मैं चूंकि हाफिज़ कुरान था, रोज़ाना मैं वहाँ कब्रस्तान जाकर उनकी कब्र पर जाकर कुरान पढ़ता था और उनके लिए इसाल सवाब करता था। एक मरतबा रमज़ान की 27वीं रात को मैं सहरी से फारिग होकर, फजर का वक्त हुआ, फजर की नमाज पढ़ी और नमाज पढ़ कर के कब्रस्तान वाली साहब की कब्र के ऊपर गया, कुरान पढ़ रहा था। इसी दरमियान में मैंने आवाज़ सुनी, हाय 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 हाय, ज़ोर से जैसे कोई किसी को मार रहा है और चिल्ला रहा। मैं कब, मेरा चैन और सुकून छीन गया, अभी पूरी रोशनी फैली नहीं थी। मैंने निगाहें दौड़ाई, वहाँ कोई नज़र नहीं आया। ज़रा और गौर से मैंने सुना तो वाली साहब की कब्र के बराबर में एक कब्र थी, उसके अंदर से आवाज़ आ रही थी। मैं समझा कि इस मुर्दे को अजाब हो रहा है, और फिर जू जू रोशनी होती गई, वो आवाज़ मध्यम होती गई, और सूरज निकला तो वह आवाज़ बंद हो गई। कहा फिर मैंने, मतलब बाद में लोगों से पूछा कि भाई ये कब्र किसकी, लोगों ने एक आदमी का नाम लिया। तो आदर्श अली इब्ने मदीनी रहमतुल्लाह अलैह फरमाते हैं, जिस आदमी का नाम लिया वो हमारे मोहल्ले का रहने वाला, मैं खूब वाकिफ था उससे, पहली सब में नमाज पढ़ता था, कभी उसकी पहली सब और तकबीर उला नहीं गई, हमेशा कुरान की तिलावत, हमेशा तस्बीह का अहतमाम, सब कुछ, और लोगों से भी बड़ी मोहब्बत से पेश आता था, बड़े अखलाक से। तो कहा मुझे ये सुन करके बड़ा अफसोस हुआ कि ऐसा नेक आदमी और फिर ये अजाब में गिरफ्तार है, क्या बात है। तो मैंने तहकीक की तो पता चला कि उस आदमी का बहुत बड़ा कारोबार था, लेकिन उसकी कोई औलाद नहीं थी। जब बूढ़ा हुआ और कारोबार संभालने वाला कोई आदमी था नहीं, तो अब उसने सोचा कि अब क्या करूं, कारोबार को मैं अब संभाल सकता नहीं, औलाद तो है नहीं। तो शैतान ने और नफ्स ने दिल में ये तदबीर डाली कि उसने सारा कारोबार बेचकर वो पैसे सूद पर लगा दिए। बस उसी का असर था कि यह अजाब हुआ। तो बहरहाल ये हराम चीज जो है वो आदमी को बर्बाद करके रहती है। अल्लाह वास्ते अपने आप को, अपने घरों को, अगर अपनी औलाद को और अपनी नस्लों को हम बचाना चाहते हैं, नेक बनाना चाहते हैं, तो ज़रूरत है कि अपने आप को जितना हो सके हराम से बचा। आज तो हराम कितना आम हो गया, लोग कोई हराम के अंदर कोई ऐब ही नहीं समझते। हमारे शहरों में हम तो सुनते हैं कोई बेचारा अनारत बना रहा है, तो वो जो है ना मालूमात हासिल करने वाला कायदा, वो जाकर के म्यूनसिपालिटी से दरख्वास्त देकर पता चलेगा कि इसने कितनी माले बनाने की इजाज़त ली है, दो की ली है और ये तीसरा बना रहा है, तो वो म्यूनसिपालिटी में उसके खिलाफ अर्जी देगा। अब वो म्यूनसिपालिटी का ऑफिसर इसको आकर के कहा दे रहे तेरे खिलाफ अर्जी आई है, अब वो उससे भाई तूने अर्जी क्यों की, मुझे इतने पैसे दे दे। आज पैसे खाना इतना आम है ना, गोया वो बेचारा ये कर रहा है। अगर उसने कानून के मुताबिक, तो कानून जाने उससे निमटे, लेकिन वो क्या तुमको पैसे दे देने से उसके लिए फिर वो कानून की खिलाफ वर्जी करना दुरुस्त हो गया क्या? तो ऐसी तरीके से, ऐसे अजीब अजीब तरीके, आज किसी की लड़की को तलाक दे दी तो बस अब वो बाप जो है और घर के लोग तलाक देने वाले शोहर से हजारों लाखों रुपये सुलह के नाम पर वसूल करते हैं, और ये हराम गिजा जो पेट में जाएगी क्या बर्बादी लाएगी इनको मालूम नहीं। वो तो यूं समझते हैं कि हमने ये किया। ऐसे तो बेशुमार तरीके हैं जो लोग इख्तियार कर रहे हैं। ज़रूरत है भाई, सोच लो कि कल को ये दुनिया की ज़िंदगी हमेशा बाकी रहने वाली नहीं है। आज है, कल ख़त्म हो जाएंगे। अल्लाह के सामने खड़ा होना है, जवाब देना है, वहाँ हमारे पास कोई उजरा नहीं होगा। और ये हराम जो छोड़ करके जा रहे हैं हमारे लिए जहन्नम का तोशा बनेगा, जैसा कि हुजूर का इरशाद मैंने नकल किया। इसलिए ज़रूरत है कि अपने आप को हराम से बचाने का एहतमाम किया जाए। आदा कर लो कि हम कभी हराम का हाथ लगाएंगे नहीं। अल्लाह ताला हम सब की हिफाजत फरमाए। दुआ कर लीजिए।